اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا محمد. اللهم صل على سيدنا محمد. بسم الله الرحمن الرحيم. حسبنا الله ونعم الوكيل. حسبنا الله ونعم الوكيل. حسبنا الله ونعم الوكيل. حسبنا الله ونعم الوكيل. حسبنا الله. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل. اللهم بسم الله الرحمن الرحيم. لا حول ولا قوة إلا بالله. 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 لا حول ولا قوة. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل. بسم الله الرحمن الرحيم. يا خفي اللطف أدركني بلطفك الخفي. يا خفي اللطف أدركني بلطفك الخفي. يا خفي اللطف أدركني. يا خفي اللطف أدركني بلطفك الخفي. يا خفي يا خفي اللطف أدركني بلطفك الخفي. يا خفي اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا. اللهم صل على رسول الله. بسم الله الرحمن الرحيم. يا باقي أنت الباقي، 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 يا باقي أنت الباقي. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل، اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل على سيدنا. بسم الله الرحمن الرحيم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. لا إله إلا لا إله إلا أنت سبحانك. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم اللهم صل على سيدنا محمد. اللهم صل على سيدنا محمد. اللهم صل على سيدنا. بسم الله الرحمن الرحيم. والله ذو فضل على المؤمنين، والله ذو فضل على المؤمنين، والله ذو فضل على والله ذو فضل على المؤمنين، والله والله ذو فضل على المؤمنين، والله ذو فضل. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل، اللهم صل على سيدنا محمد وعلى آل سيدنا. اللهم صل. اللهم صل على بسم الله الرحمن الرحيم. إنا لله وإنا إليه راجعون. إنا لله وإنا إليه راجعون. إنا لله وإنا إنا لله وإنا إليه راجعون. إنا لله وإنا إليه راجعون. إنا لله وإنا إليه راجعون. إنا لله. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا محمد. اللهم صل على سيدنا محمد. اللهم صل بسم الله الرحمن الرحيم. الله ولي الذين آمنوا. الله ولي الذين آمنوا. الله الله ولي الذين آمنوا. الله ولي الذين آمنوا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل. اللهم صل على سيدنا. اللهم صل على رسول. اللهم صل على رسول. بسم الله الرحمن الرحيم. والله ولي المؤمنين. والله ولي المؤمنين. والله ولي المؤمنين. والله ولي المؤمنين. والله والله ولي اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل. اللهم صل على سيدنا. اللهم صل على سيدنا محمد. اللهم صل على لا إله إلا الله محمد رسول الله. دعا کر لیجئے. سبحان ربي العال الوهاب. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد مبارك وسلم. اے اللہ، یہ خلقت میں خواجگان پڑھا گیا، اسے ہم نبی علیہ الصلوۃ والسلام کی خدمت میں ایصال ثواب کرتے ہیں، یا اللہ قبول فرما. نبی علیہ الصلوۃ والسلام کے وسیلے سے تمام انبیاء، تمام صحابہ صحابیات، تابعین تبع تابعین، ائمہ مجتہدین مفسرین محدثین فقہاء کرام، تمام سلسلہ کے بزرگ، خصوصاً سلسلہ عالیہ نقشبندیہ کے بزرگ، اور تمام مؤمنین مؤمنات، مسلمین مسلمات کو ایصال ثواب کرتے ہیں، یا اللہ قبول فرما. اجمعین برحمتک یا مرحبا. الحمد لله وكفى، الحمد لله وكفى، سلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، فأوفوا الكيل والميزان ولا تبخسوا الناس أشياءهم، سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين، اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد مبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد مبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد مبارك وسلم. ارشاد باری تعالی ہے، فَأَوْفُ الْكَيْلَ وَالْمِيزَانَ، اور پورا کرو ناپ اور تول کو، وَلَا تَبْخَسُ النَّاسَ أَشْيَاءَ، اور نہ کمی کرو لوگوں کے مال میں. قرآن پاک میں کئی جگہوں پہ ناپ تول میں کمی کرنے والے کو وعید کیا گیا، روکا گیا، صاف صاف منع کیا گیا کہ ناپ تول میں کمی نہ کرے. لوگوں کا جو حق ہے، ولا تبخس الناس اشیاء، جو لوگوں کا ہے ان کو پورا دو. ایسا نہیں کرو گے تو وہ مال جو تم نے لوگوں کا لے کے رکھ لیا، یا جو ناپ تول میں تم نے بچا لیا، وہ تمہارے لیے حرام ہے. اور حرام رزق انسان کے لیے وبا ہے، انسان کے لیے وبال ہے. نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ جس نے اپنے پیٹ کو حرام سے بھرا، گویا کہ اس نے اپنے پیٹ کو آگ سے بھرا ہے. ایک حدیث میں آتا ہے کہ نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ جو جسم حرام پر پلتا ہے اس جسم پر جنت حرام ہو جاتی ہے. تو حلال رزق کا کھانا, حلال رزق استعمال کرنا, یہ ہماری زندگی کا بڑا مقصد ہے. اللہ تعالیٰ قرآن پاک میں ارشاد فرماتے ہیں اپنے رسولوں کو, یا ایہا الرسل, اے رسولوں کی جماعت, کلوا من طیبات, تم حلال کھاؤ, واعملوا صالحا, اور نیک اعمال کرو. تو حلال اور حرام میں فرق کرنا, حلال کو اختیار کرنا, حرام لقمے سے اپنے آپ کو بچانا, یہ ہم میں سے ہر ایک کی ڈیوٹی ہے. حضرت ابو بکر رضی اللہ عنہ کو کسی نے آ کے ہدیہ کیا کچھ کھانے کی چیز, کھانا آپ نے کھا لیا, پھر آپ کے کسی ساتھی نے عرض کی کہ حضرت لگتا ہے کہ یہ جس نے دیا ہے اس کی کمائی حلال نہیں ہے. اللہ اکبر, حضرت نے اپنے ہی انگلی کو اپنے گلے میں ڈالا اور سارا جو کچھ کھایا تھا وہ طے کر دیا. تو ساتھیوں نے پوچھا کہ حضرت اتنی زبردستی کر کے کیوں طے کیا؟ آپ نے فرمایا کہ یہ کہہ کر دینا پھر بہتر ہے بجائے اس کے کہ یہ حرام لقمہ میرے جسم کا حصہ بن جائے. تو جس نے حرام کھا لیا اس نے اپنے جسم کو تکلیف میں ڈال دیا. اس لیے اکابرین حلال اور حرام میں بہت احتیاط فرماتے ہیں. ہم سمجھتے ہیں کہ حرام جو ہے شاید وہ مال ہے جو چوری کر کے ہم کماتے ہیں. حرام صرف چوری کا مال نہیں ہے, حرام کی بہت ساری قسمیں ہیں. چوری کا مال بھی حرام ہے, رشوت سے لیا گیا مال بھی حرام ہے, اسی طرح سود کا مال بھی حرام ہے. اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں کہ جو سود سے مال کماتا ہے اور سود کو چھوڑنے کے لیے تیار نہیں, وہ اللہ اور اس کے رسول سے جنگ کے لیے تیار ہو جائے. سود سے کمایا ہوا مال بھی حرام ہے, رشوت سے کمایا ہوا بھی حرام, چوری سے کمایا ہوا بھی حرام, دھوکے سے کمایا ہوا بھی حرام. جو کئی مرتبہ دکان کے اوپر دکھاتے کچھ اور بیچتے کچھ اور ہے, یہ بھی حرام ہے. یہ دھوکے سے کمایا ہوا مال ہے. اسی طرح نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ اگر تمہیں کوئی اپنا مال ہدیہ کرتا ہے مگر طیب قلب کے ساتھ نہیں کرتا, دل کی خوشی کے ساتھ نہیں کر رہا, پریشر میں آ کے ہدیہ کر رہا ہے, بنا زبردستی کر کے نکلوالا جا رہا ہوتا ہے, فرمایا کہ یہ بھی تمہارے لیے ناجائز ہے. اسی طرح امانت کسی نے رکھوائی اور اس میں خیانت کر دی کہ جی فلاں کو دینی ہے اور فلاں کو نہیں دی بلکہ خود رکھ لی, یہ خیانت کرنا بھی ناجائز, یہ مال بھی حرام. مگر یہ اتنا حرام کہ اللہ کے نبی نے فرمایا یہ جو منافق ہوتا ہے اس کی تین نشانیاں ہیں, ایک یہ کہ جب وہ بات کرتا ہے تو جھوٹ بولتا ہے, دوسرا یہ کہ جب وہ وعدہ کرتا ہے تو وعدہ خلافی کرتا ہے, اور تیسری نشانی بتائی کہ جب اس کے پاس مال رکھوایا جاتا ہے تو وہ اس مال میں خیانت کرتا ہے. تو حرام کوئی ایک طرح کا نہیں, حرام کی مختلف قسمیں ہیں. اور اسی طرح سے جو جانور ذبح کیے بغیر کھایا جاتا ہے وہ بھی حرام ہوتا ہے. تو حرام سے بچنا اور حلال لقمہ کھانا बेहद जरूरी। अल्लामा इकबाल ने फरमाया, उस रिस्क से मौत अच्छी, उस रिस्क से मौत अच्छी जिस रिस्क से होती हो परवाज में कोताही। वो वाला रिस्क अगर खा लिया जिससे अल्लाह से दूर हो गए, उससे मौत बेहतर है। तो उलमा ने हराम खाने के नुकसानात लिखे हैं, और हराम खाने का पहला नुकसान यह है कि जो शख्स हराम खाता है उससे इबादत की तौफीक छीन ली जाती है, इबादत का शौक खत्म हो जाता है, जिस्म इबादत के लिए तैयार नहीं होता। ताला कुरान पाक के रसूलों से कह रहे हैं, या अय्युहर रसूल कुलू मिन तय्यिबातिन, ऐ रसूलों की जमात तुम हलाल खाओ, वअमलू सालिह, फिर नेक आमाल करो। इंसान हलाल खाता है तो जिस्म हलाल करने के लिए तैयार होता है, हलाल काम करने के लिए तैयार, नेक आमाल के लिए तैयार। और जिस्म में हराम जाता है तो जिस्म हलाल नहीं फिर हराम करने के लिए तैयार होता है। इसलिए जो जितना ज्यादा हलाल खाता है उतना ज्यादा इबादत का शौक बढ़ता है, उतना ज्यादा उसकी फरासत और समझ बढ़ती है। अल्लाह ताला कुरान पाक फरमाते हैं, या अय्युहल्लज़ीना आमनु इन तत्तकुल्लाह यज्अलकुम फुरकाना, के ईमान वालों अगर तुम तक्वा इख्तियार करते हो, हलाल को हलाल समझते हो, हराम को हराम ही रखते हो, अल्लाह ताला तुम्हें फुरकान अता फरमाएंगे, फरासत अता फरमाएंगे। तो जितना ज्यादा एहतियात हलाल और हराम का करेंगे उतना इबादत का शौक बढ़ेगा, उतनी फरासत बढ़ेगी, और जितना इसमें कोताही करेंगे उतना फिर इंसान इबादत से दूर हो जाएगा। पहले बड़े आराम से इबादत करता था, आराम से फजर के लिए उठता था, हराम खाना शुरू किया, फजर भी गई और बाकी भी चली गई। हमारी इबादत से अल्लाह की शान में कोई इजाफा नहीं होता, नऊज़ बिल्लाह। ये इबादत हमारे लिए बड़ी सआदत है कि उस बादशाह से मुलाकात का मौका मिल गया। हज़रत ख्वाजा गुलाम अली मुजद्दिदी, हज़रत ख्वाजा गुलाम अली दहलवी रहमतुल्लाह अलैह, इस उम्मत के बड़े बुजुर्ग गुजरे हैं। हज़रत अक़दस थानवी रहमतुल्लाह अलैह ने लिखा कि ये 13वीं सदी के मुजद्दिद थे, हज़रत ख्वाजा गुलाम अली दहलवी नक्शबंदी रहमतुल्लाह अलैह, और उनके शेख थे हज़रत मिर्ज़ा मज़हर जाने जाना रहमतुल्लाह अलैह। हज़रत अपने हालात में लिखते हैं कि एक मर्तबा एक लुकमा हराम का खा लिया, और सारी ये जो अल्लाह के कुर्ब की कैफियत थी, ये अल्लाह के जिक्र की कैफियत, जो हर वक्त ऐसा महसूस होता कि अल्लाह की याद में हूं, ये सारी कैफियत खत्म हो गई। पर मान लगे कि ऐसी परेशानी आई कि पहले कभी सोचा नहीं था कि यूं परेशान हो जाऊं। इस परेशानी के आलम में शेख के पास गया कि हजरत गलती से हराम लुकमा खा लिया, सारी कैफियत इबादत का शौक सब खत्म। फरमाने लगे कि हजरत ने फरमाया मुझे कि तुम मेरे पास आते रहो हर रोज 40 दिन तक आना है। उन्होंने लिखा कि मैं 40 दिन तक हजरत के पास जाता रहा, और 40 दिन हजरत मुझे तवज्जो देते, हम बैठ के मुराकबा करते, हजरत मुझे तवज्जो देते, ऐसी तवज्जो देते कि अगर पहाड़ पे ये तवज्जो डाली जाती तो वो भी रेजा रेजा हो जाता। पर मान लगे 40 दिन तक ऐसी तवज्जोहात हजरत की खिदमत में जाके नसीब हुई, तब जाके वो कैफियत बहाल। तो हराम खाने का पहला नुकसान ये है, इंसान हराम खाता है इबादत का शौक खत्म हो जाता है। जिस्म तैयार ही नहीं होता है। अंग्रेजी का एक मकूला है, यू आर व्हाट यू ईट, तुम वही हो जो तुम खाते हो। तो उन्होंने तो सेहत के हवाले से लिखा है कि अगर तुम सेहतमंद खाना खाओगे तो तुम खुद भी सेहतमंद होंगे, मगर ये हलाल हराम पे भी बड़ा फिट आता है। अगर तुम हलाल खाओगे तो तुम्हारा जिस्म भी हलाल रहेगा, हलाल काम करने के लिए तैयार होगा। तो काफिरीन इस हलाल और हराम से बहुत डरते हैं कि ऐसा ना हो कि हराम लुकमा मुंह में चले जाए। तो पहला नुकसान कि इंसान हराम खाता है और हराम खाने की वजह से इबादत से महरूम हो जाता है, कैफियत से महरूम हो जाता है। और दूसरा नुकसान इस हराम खाने का कि जो शख्स हराम खाता है अगर वो इबादत कर भी लेता है, एक लुकमा हराम खाने पे 40 दिन की इबादत कबूल नहीं होती। अल्लाह, हदीस पाक में आता है कि जिसने एक लुकमा हराम खा लिया उसकी 40 दिन की इबादत कबूल नहीं होती। एक हदीस में आता है कि एक शख्स है जो अल्लाह की तरफ रुजू किया हुआ है, उसके कपड़े भी फटे हुए हैं और उसने किसी चीज की परवाह किए बगैर वो अल्लाह की तरफ रुजू करके चिल्ला रहा है, या रब, इतनी कुर्ब की कैफियत में अल्लाह से दुआ कर रहा है। अल्लाह के नबी फरमाते इसकी दुआ कैसे कबूल होगी कि जबकि इसका रिस्क जो है वो हराम है। जब इंसान हराम खाता है तो दुआएं कबूल होना छूट जाती है। इसलिए हमारे अकाबरीन ने भूखा रहना पसंद किया, तकलीफ पसंद की, मगर हराम को पसंद नहीं किया। कि जिसने हराम में आ गया ना उसकी दुआ कबूल, ना उसकी इबादत में लज्जत है, ना उसको इबादत का शौक रहता है। हजरत अली, हजरत उमर रजी अल्लाह अन्हु का दौर खिलाफत था, तो हजरत उमर रजी अल्लाह अन्हु से मुलाकात के लिए हाजिर हुए। जब हजरत उमर की खिदमत में तशरीफ लाए तो हजरत उमर ने पूछा कि बताओ अली, कैसे आना हुआ? कोई हुकूमती उमूर के बारे में बात करने के लिए आए हो या कोई जाती मसले के बारे में बात करने के लिए आए हो? हजरत अली ने फरमाया, कोई जाती मसला है उसके बारे में आपसे मशवरा करने आया हूँ। ये बात सुनते ही जो दिया था, उस जमाने में बल्ब तो नहीं होते थे, दिए जलते थे, तो हजरत उमर ने दिए को फूंक मार के बुझा दिया। तो हजरत अली ने अर्ज किया, ये अमीरुल मोमिनीन, मेहमानों के आने पे दिए जलाए जाते हैं, ये दिए बुझाए जाते हैं? तो हजरत उमर ने फरमाया कि इस वक्त उस दफ्तर में बैठे हैं जो हुकूमती दफ्तर है, और ये दिया जो जल रहा है ये हुकूमत के पैसों से जल रहा है। ये दिया जलाने की इजाजत इसलिए है कि हुकूमत के काम हो सके। अगर आप मुझसे जाती काम करने के लिए आए हैं तो मेरे लिए ये जायज नहीं कि मैं इस दिए को जलाऊं। अल्लाह अकबर। तो जिनको पता था कि हराम लुकमा, हराम इस चीजों का इस्तेमाल से मेरी दुआएं रुक जाएंगी, मेरी इबादत का शौक खत्म हो जाएगा, वो हर चीज में उनका दिमाग हराम से बचने के लिए तैयार। और जिसको अंदाजा नहीं होगा तो जो आए आने दो, बस आना चाहिए, चाहे हलाल तरीके से आए चाहे हराम तरीके से आए। हराम रिज़्क का एक नुकसान कि इंसान की इबादत का शौक खत्म हो जाता है, और हराम का एक नुकसान ये है कि जब इंसान हराम खाता है उसकी दुआएं कबूल होना बंद हो जाती है। और हराम का एक नुकसान ये जो हम अपने इर्द गिर्द भी देख रहे हैं, کے حرام کی وجہ سے برکت ختم ہو جاتی ہے. یہ عجیب چیز ہے. اللہ تعالیٰ فرماتے وَلَوْ أَنَّ أَهْلَ الْقُرَىٰ آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِّنَ السَّمَاءِ وَالْأَرْضِ. یہ بستی والے یہ ایمان لے آتے, تقوی اختیار کرتے, حلال کو حلال سمجھتے, حرام کو حرام سمجھتے, ہم آسمان اور زمین کی برکتیں ان پہ نچھاور کر دیتے. انسان حرام کھاتا ہے تو ممکن ہے حرام کمائی کے ذریعے سے بڑا گھر بھی بنا لیا, بڑی گاڑی بھی آ گئی, مگر اس حرام نے زندگی کو دشوار کر دیا, برکت نہیں آ سکی. ایک پریشانی ختم نہیں, دوسری پریشانی شروع ہے. ایسی پریشانی آ رہی جو ختم ہونے کا نام نہیں لے رہی. گھر تو بہت بڑا ہے, بستر بہت نرم ہے, رات کو نیند نہیں آتی. یہ حرام اپنے ساتھ جو ہے بے برکتی لے کے آیا ہے. اتنا حرام رزق سے بڑا گھر بنایا, اتنے حرام رزق سے بڑی گاڑی لے لی, اور کھانے میں کھانا نہیں کھاتے, گولیاں کھاتے ہیں. تو یہ حرام اپنے ساتھ بے برکتی لے کے آیا ہے. اور جب رزق حلال ہوتا ہے, اللہ اکبر, ہر طرف خوشی ہی خوشی ہوتی ہے, دل مطمئن ہوتا ہے. مگر یہ حرام کی بے برکتی دیکھنے کے لیے یہ والی آنکھ نہیں, یہ والی آنکھ چاہیے. چنانچہ ایک بادشاہ گزرے ہیں, ان کا نام تھا عبدالعزیز. پہلی صدی اسلامی تاریخ کا واقعہ ہے. عبدالعزیز جو تھے نیک بادشاہ تھے, بزرگوں کی خدمت کرنے کا بڑا شوق تھا, اپنے شیخ کی خدمت میں بہت رہتے, وقت کے بادشاہ بھی تھے, مگر شیخ کے ساتھ بڑا تعلق تھا. تو بادشاہت کے باوجود شیخ کے سامنے جھک کے رہتے, شیخ کی خدمت کرتے. ایک دن شیخ کو بھی محسوس ہوا کہ دیکھو پوری حکومت سلطنت اس کی, اتنی بڑی سلطنت ہے, یہ سب کچھ چھوڑ کے ادھر آ جاتا ہے. تو حضرت نے کہا کہ یہ تو بادشاہ ہے, اتنی جو خدمت کرتا ہے. حضرت کو اس کے اوپر ایک بڑی محبت آئی کہ میں اس کو کیا چیز ایسی ہدیہ کروں. تو اللہ والوں کے پاس کیا ہونا تھا, اور اگر ہوتا بھی تو اس بادشاہ کو کیا دیں گے, وہ بادشاہ کے پاس تو ہر چیز ہے. تو حضرت نے اپنی روٹی کا ایک ٹکڑا دیا کہ یہ روٹی میں نے کل کھائی تھی, آدھی بچ گئی ہے, آج دل چاہ رہا ہے کہ تجھے یہ ہدیہ کروں. عبدالعزیز کو جب یہ روٹی کا ٹکڑا حضرت کا ملا, بہت خوش ہوا. حدیث پاک میں آتا ہے کہ یہ جو مومن کا جھوٹا ہوتا ہے اس کے اندر برکات اور شفا ہوتی ہے. تو عبدالعزیز نے تو حضرت کا یہ روٹی کا ٹکڑا ایسے لیا کہ جیسے ان کے ہاتھ میں ہیرے جواہرات آ گئے ہیں, اور لے کر اپنے گھر چلے گئے. بیگم کو جا کے کہا کہ حضرت نے بڑی محبت سے مجھے یہ ہدیہ دیا ہے, یہ روٹی کا ٹکڑا ہے, تو اس کو کھانے کا بھی کوئی ہمیں سوچنا چاہیے کہ ایسے نہ ہو کہ اس کی بے قدری ہو, اس کی نا قدری ہو. کیا طریقہ اختیار کریں؟ بیگم نے کہا کہ اس کا طریقہ یہ ہے, یہ اتنی معتبر اتنی برکت والی روٹی کا ٹکڑا اتنے بڑے اللہ والے کی, یہ جھوٹا ہے. تو اس کا طریقہ یہی ہے کہ اس کے ہم تین ٹکڑے کرتے ہیں. آپ اور میں تینوں دن روزے رکھتے ہیں, جب افطار کا وقت آئے گا تو تینوں دن ایک ایک ٹکڑے سے افطار کریں گے. یہی اس کا صحیح حق نظر آ رہا ہے. تو روٹی کے تین ٹکڑے کر دیے, میاں بیوی نے تینوں دن روزے رکھے. افطار کا وقت آتا تو ایک ٹکڑا لیتے اور دونوں اس ٹکڑے میں سے کھا کے افطار کرتے, अगले दिन फिर रोजा रखते तो फिर इफ्तार उसी टुकड़े से किया, तीसरे दिन फिर रोजा रखा फिर इफ्तार उसी टुकड़े से किया, तीसरी रात मियां बीवी जब मिले तो बीवी जो है वो हामिला हो गई, प्रेग्नेंट हो गई, और फिर उस प्रेगनेंसी से जो बच्चा पैदा हुआ वो उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह था। अल्लाह अकबर। तो हलाल खाने से फिर इंसान को बरकत मिलती है और हराम खाने से बेबरकती हर तरफ छा जाती है। इस उम्मत के मशायख ने हलाल सिर्फ नहीं बल्कि हलाल और पाकीज़ा तरीन खाना खाने की तरतीब बनाई, हत्ता के हजरत मौलाना अहमद अली लाहौरी रहमतुल्लाह अलैह इस उम्मत के बड़े बुजुर्ग गुजरे हैं और रीसेंट पास्ट में यानी अभी माजी करीब के बुजुर्ग हैं, वो फरमाते थे कि जितनी भी ये जो नूरानियत ख़त्म होती है वो हराम रिस्क से ही होती है। तो आपकी खानकाह पे जो सालिक सीखने आता इस्लाह के लिए आता, आप उससे ये अहद लेते कि जितने दिन यहाँ खानकाह पे हो तुम कहीं और तक खाना नहीं खाओगे, जो खाना मैं तुम्हें दूंगा तुमने वही खाना है। कि वो ये समझते थे कि अगर खाना ही सही नहीं खाएगा तो उसके अंदर और क्या बरकत आनी है, सारे जिक्र और अज़कार का क्या फायदा होगा, तो हजरत अपना ही खाना उनको देते कि जो मैं दूंगा वही खाना है, और फिर उसकी वजह से सालिकीन के अंदर एक नूरानियत आती है। राजा हजरत ख्वाजा अब्दुल मालिक सिद्दीकी रहमतुल्लाह अलैह हमारे मुल्क के बड़े बुजुर्ग गुजरे हैं, उनकी भी बड़ी आदत थी हलाल हराम का ख्याल करने की, हत्ता कि उनका ये मामूल था कि हलाल तो खाना ही है मगर हलाल भी उसके हाथ का बना हुआ खाना है जो 5 वक्त नमाजी हो, बेनमाजी के हाथ का नहीं खाना, भूखा रह जाते थे मगर अगर पता चलता कि जी खाना उसने बनाया है जो नमाजी नहीं है तो खाना वो नोश नहीं कर पाते थे। कभी कभी हिंदुस्तान के बड़े बड़े सफर पे जाते हैं और कई कई दिन एक जगह से दूसरी जगह सफर करके पहुंचते पहुंचते तो आगे पता चलता कि जी खाना जो बना हुआ है वो नमाजी का नहीं है, और जो तकवा इख्तियार करता है फिर अल्लाह ताला उसको फुरकान अता फरमाते हैं, फिरासत अता फरमाते हैं। हदीस पाक में आता इत्तकु फरासतुल मुमिन, तुम डरो मोमिन की फरासत से, फइन्नहु यंजुरु बिनूरिल्लाह, कि वो अल्लाह के नूर से देखता है। तो ये जो हलाल को हलाल समझते हैं और हराम को हराम समझते हैं वो अल्लाह के नूर से देखते हैं। चुनांचे हजरत को अल्लाह ने फरासत अता फरमाई। एक वक्त ऐसा भी आया खाना देखकर बता देते थे कि ये हलाल है ये भी हराम है। हजरत के खलीफा थे हजरत ख्वाजा गुलाम हबीब साहब रहमतुल्लाह अलैह, एक मरतबा हजरत सफर करते करते उनके शहर के करीब से गुजरे तो तबीयत में कुछ थकावट थी तो सोचा कि कुछ देर इनके यहाँ चले जाता हूँ आराम करके फिर आगे सफर करें। तो जब वो हजरत ख्वाजा गुलाम हबीब साहब के घर पे तशरीफ ले गए तो वहाँ पे हजरत ख्वाजा गुलाम हबीब साहब जो हजरत के खलीफा थे वो वहाँ मौजूद नहीं थे, वो आगे सफर पे तशरीफ ले गए। उनके बेटे थे हजरत मौलाना अब्दुल रहमान साहब रहमतुल्लाह अलैह, बेटे ने देखा कि जी मेरे वालिद के शेख हजरत तशरीफ लाए हैं तो बेटा तो बहुत ही एक्साइटेड हो गया, बहुत ही मोहब्बत से बहुत ही जोश से हजरत को बहुत ही पुरतपाक तरीके से खुशामदीद का घर में ला के बिठाया और फौरन अंदर जाके वालदा से कहा कि हजरत तशरीफ लाए हैं, मैं थोड़ी देर हजरत को आराम करवाता हूँ, आप जल्दी से खाना बनाएं, ऐसा लग रहा है कि हजरत बहुत थके हुए भी हैं तो आप खाना जल्दी तैयार करें और हजरत को मैं आराम करवाता हूँ ताकि उन्होंने आगे सफर। वालदा ने खाने की तैयारी शुरू की और इधर ये हजरत के पास आए और थोड़ी देर हजरत को दबाया भी, हजरत ने भी थोड़ी देर आराम किया। इतनी देर में खाना तैयार हो गया, खाना तैयार हुआ तो उन्होंने दस्तरखान लगाया और हजरत को फरमाया कि हजरत आप तशरीफ ले आए। का ना तैयार है। हजरत जैसे ही खाने पे आके बैठे, अल्लाह अकबर, ये मुतअद्दिद किताबों में ये वाकया लिखा है कि हजरत जैसे ही आके बैठे तो हजरत ने कहा कि ये तुम्हारे घर में सुअर कहां से आ गया है। मौलाना अब्दुल रहमान साहब ने जाके अपनी वालदा से कहा कि इस खाने को देखकर हजरत फरमा रहे हैं कि तुम्हारे घर में सुअर कहां से आ गया, यानी तुम्हारे घर में हराम का कहां से आ गया, क्योंकि हजरत के खलीफा का घर था, इतने बड़े आलिम, इतने बड़े बुजुर्ग का घर, कि तुम्हारे घर में ये कहां से आ गया, ये खाना हलाल नहीं है। तो बेटे ने जाके वालदा से कहा कि ये क्या खाना बनाया है। वालदा ने कहा, ओ हो हो हो, बहुत दिनों से ये बराबर वाली जो पड़ोसन थी, ये कहती थी कि जब भी हजरत आपके घर तशरीफ लाए मुझे मौका देना है, वादा करें कि मुझे मौका देंगी कि मैं खाना बनाऊंगी, और इसके घर में जो आमदनी आती है वो हलाल नहीं होती है। तो जब इंसान हलाल खाता है तो अल्लाह ताला उनको फरासत देते हैं, और जब हराम खाता है तो बेनूरी ही बेनूरी है, न दुआएं कबूल, न इबादत का शौक रहता है, न घर में बरकत, न औलाद में बरकत, न सेहत में बरकत। अल्लाह ताला हमें हराम से महफूज फरमाए और हलाल वाला बरकतों वाला रिज़्क़ अता फरमाए। आखिर दावाना अल्हम्दुलिल्लाह आलमीन। थोड़ी देर के लिए समझ रहा हूँ, मुराकबा कर ले, आंखों को बंद कर ले, सर को झुका ले, दुनिया और जो कुछ दुनिया में है उससे हट कट के अल्लाह की याद में डूब जाए। थोड़ी देर के लिए अपने दिलों में अल्लाह को याद कर ले, आंखों को बंद कर ले, सर को झुका ले। लाही तेरी चौखट पर भिखारी बन के आया हूँ, इलाही तेरी चौखट पर भिखारी बन के आया हूँ, सरापा फ़क्र हूँ इज़्ज़ो नदावत साथ लाया हूँ, सरापा फ़क्र हूँ इज़्ज़ो नदावत साथ लाया हूँ, रिकारी वो के जिसके हाथ झोली है न प्याला है, भिकारी वो जिसे हिर सो हवस ने मार डाला है। رسول الله دعا کر لیجئے سبحان ربی العلی الوهاب اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اے اللہ ہم آپ کے عاجز مسکین بندے ہیں، اللہ ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، ہمارے عیبوں کی پردہ پوشی فرما، لبرے دن سے محفوظ فرما، لبری رات سے محفوظ فرما، میرے مالک برے کاموں سے محفوظ فرما، لبرے رزق سے محفوظ فرما، میرے مالک ہمیں برے انجام سے محفوظ فرما، لہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما، لسیدہ رستہ ملنے کے بعد بھٹکنے سے محفوظ فرما، میرے مالک اپنا قرب حاصل ہو جانے کے بعد اپنی دوری سے محفوظ فرما، لا نعمتیں مل جانے کے بعد نعمتوں کے چھن جانے سے محفوظ فرما، لا عزتیں ملنے کے بعد ذلت سے محفوظ فرما، اے اللہ حرام میں دھس جانے سے محفوظ فرما، لا علم حاصل ہو جانے کے بعد جہالت والے کاموں سے محفوظ فرما، میرے مالک آپ کو ناراض نہیں کرنا چاہتے، اے اللہ تیرے کمزور بندے، لا کبھی شیطان ہمیں لوٹ لیتا ہے، لا کبھی ہماری خواہشات ہمیں لوٹ لیتے، لا لٹ پٹ کے تیرے در پہ پہنچے ہیں، لا لٹے ہوؤں کے حال پر رحم فرما، لا لٹے ہوؤں کے حال پر رحم فرما، لا کمزوروں کے حال پر رحم فرما، میرے مالک گناہ سے بچنا چاہتے ہیں، لا حرام سے بچنا چاہتے ہیں، میرے مالک آپ کی مدد چاہتے ہیں، گناہ گاری میں کب تک پھر عمر کاٹوں، گناہگاری میں کب تک عمر کاٹوں، بدل دے میرا رستہ دل بدل دے، ہوا و حرص والا دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے، لگناہ سے پاک زندگی نصیب فرما، میرے مالک میں نیک نہ بن سکا، اللہ تیرے نیکوں میں حاضر ہو گیا، اللہ نیک نہ بن سکا، اللہ نیکوں میں آیا بیٹھا، اللہ ان نیکوں کی برکت سے اللہ ہمیں بھی نیکی نصیب عطا فرما، اللہ ان نیکوں کی برکت سے اللہ ہمیں بھی حلال رزق عطا فرما، اللہ ان نیکوں کی برکت سے ہمیں بھی اپنی محبت کا ایک قطرہ نصیب فرما، اللہ اپنے پیارے محبوب کی محبت نصیب فرما، اللہ نماز کی حضوری و شوق نصیب فرما، اللہ سجدے کا شوق عطا فرما، اللہ رات کے آخری پہر کے مناجات کی لذت نصیب فرما، اللہ وہ تیرے کیسے بندے ہوتے ہیں رات کے آخری پہر میں تیرے سامنے ہاتھ پھیلاتے ہیں تو نے انکار نہیں کرتا، اللہ وہ تیرے کیسے بندے ہوتے ہیں رات کے آخری پہر میں تیرے سامنے محبت بھرے سجدے کرتے ہیں، تو ان کے تذکرے اپنے فرشتوں میں کرتا ہے، میرے مالک یہ توفیق ہمیں بھی عطا فرما، اللہ ہمیں بھی عطا فرما، اے اللہ ہم تجھ سے دور چلے گئے، اے اللہ واپس ہمیں اپنے قریب ہونا نصیب فرما، اللہ رحمت کا سایہ عطا فرما، اللہ آپ کے پیارے محبوب نے فرمایا کہ آپ تو توبہ کرنے والے سے محبت فرماتے ہیں، میرے مالک ہماری آج کی اس توبہ کو قبول فرما، اے اللہ رحمت کا معاملہ فرما، اللہ آئندہ گناہوں سے محفوظ فرما، غم حیات کے سائے نصیب نہ کرنا، کسی غریب کو دل کا غریب نہ کرنا، میں امتحان کے قابل نہیں میرے مولا، مجھے گناہ کا موقع نصیب نہ کرنا، لا گناہوں سے پاک زندگی نصیب فرما، لا طاعت کی عزت نصیب فرما، میرے مالک جیسا آپ ہم سے راضی ہوتے ہیں اے اللہ ہمیں ویسا بننے کی توفیق عطا فرما، اے اللہ جنہوں نے دعاؤں کے لیے کہا اللہ ان کو بھی ان دعاؤں میں شامل فرما، اللہ جو دور بیٹھے ان دعاؤں پہ آمین کہہ رہے ہیں
اللہ ان کے بھی دلوں کی نیک تمناؤں کو پورا فرما. اے اللہ جو گھر بار کی وجہ سے پریشان, اللہ ان کی پریشانیوں کو بھی دور فرما. اللہ جو کام کاج کی وجہ سے پریشان, اللہ ان کی پریشانیوں کو بھی دور فرما. اللہ جو اولاد کی وجہ سے پریشان, اللہ ان کی پریشانیوں کو بھی دور فرما. اولاد کے غموں سے محفوظ فرما, اللہ اولاد کے دکھوں سے محفوظ فرما. میرے مالک جو اپنی صحت کی وجہ سے پریشان, اللہ ان کی پریشانیوں کو بھی دور فرما. اللہ بچہ جب پریشان ہوتا ہے ماں باپ کی طرف دوڑتا ہے, اللہ بندہ جب پریشان ہوتا ہے پروردگار کی طرف لوٹتا ہے. اے بے قصوں کے دستگیر, اے ٹوٹے دلوں کو تسلی دینے والے, اے خالی جھولیوں کو بھر دینے والے, اے مشکل میں پڑے ہوئوں کو مشکل سے نکال دینے والے. میرے مالک رحمت کا معاملہ فرما, لوٹھے وے ہاتھوں کی لاج فرما, لوٹھے وے ہاتھوں کی لاج فرما. میرے مالک جو مانگا وہ بھی عطا فرما, اللہ جو مانگنا چاہیے تھا اللہ نہیں مانگ سکے وہ بھی عطا فرما. اللہ ہمارے تینوں حرم کی حفاظت فرما, اللہ ہمارے اس ملک کی حفاظت فرما, اے اللہ ہمارے اس شہر کی حفاظت فرما. اے اللہ ہمیں بار بار اپنے گھر کا دیدار نصیب فرما, اللہ اپنے پیارے محبوب کے در کی حاضری نصیب فرما. میرے مالک ہمارے عزیز اقارب رشتہ دار مشائخ اساتذہ والدین جو بھی اس دنیا سے فوت ہو چکے ہیں, جو حیات ہے اللہ ان سب کی مغفرت فرما. اللہ جن کی مغفرت فرما دی اپنے قرب کے اعلیٰ درجات نصیب فرما. ربنا تقبل منا انك انت السميع العليم, تب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى اله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.
دو اعلانات ہیں. سب سے پہلے تو یہ کہ آپ تمام حضرات کا شکریہ, آپ حضرات ہمارے قصر بخاری کی تقریب میں تشریف لائے. وہاں پہ آپ سب نے نیتیں بھی کی تھی کہ ہم ایڈمیشن لیں گے. جو لوگ وہاں نام لکھوانا بھول گئے تھے یا وہاں پہ رش تھی, تو پیچھے ہمارے توقیر صاحب کھڑے ہیں. توقیر صاحب کو آپ اپنے ٹیلی فون نمبر لکھوا دیں تاکہ آپ کو جو ہے وہ درس نظامی کے ایڈمیشن میں جو ہے وہ شامل کیا جا سکے. اس کے علاوہ الحمدللہ ہمارے ٹیم نے بڑی محنت کی ہے, اور حضرت کی یہ کتاب ہے تربیتی مجالس, اس کی 8 جلدیں شائع ہو چکی تھیں اور اب یہ 2 جلدیں 9 اور 10 یہ بھی شائع ہو گئی ہے. مکتب ایک اسٹال میں پیچھے ہے, آپ وہاں سے لے سکتے ہیں. تربیتی مجالس جلد 9 اور جلد 10 یہ بھی مکتب ایک اسٹال سے لے سکتے ہیں. جزاک
نماز کی تیاری کریں.